نحمد الله ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا. صلاة الله على العظيم. جو باتیں کل ہوئیں، صبح میں بھی ہوئیں، شام میں بھی ہوئیں، اور جو باتیں اب ضعیف صاحب نے ارشاد فرمائیں، بھائی سعید صاحب نے ارشاد فرمائیں، یہ سب بصر و چشم. لیکن جو بات حضرت نے آغاز میں دریافت کی ہے، میں تھوڑا سا اس پہ اپنی ناقص سمجھ کے مطابق روشنی ڈالنے کی کوشش کروں گا کہ ہم یہاں اکٹھے کس غرض کے لیے ہوتے ہیں. ہم یہاں جو چیز حاصل کرنے کے لیے اکٹھے ہوتے ہیں، وہ یاد رکھیں کہ ہماری کوششیں کیا، ہماری کاوشیں کیا، اور ہماری اوقات کیا، اور ہماری حیثیت کیا. لوگوں کی زندگیاں بسر ہو گئیں، وہ اللہ والوں کی تلاش میں کس طرح زندگیاں گزار گئے. آپ تذکرۃ الاولیاء پڑھ کے دیکھیں، کتابیں دیکھیں. یہ تو اللہ تعالیٰ نے کرم فرمایا کہ حضرت رحمۃ اللہ علیہ کے دل میں یہ چیز، یہ جذبہ اجاگر فرمایا کہ وہ یہ دولت اپنے گاؤں سے لے کے نکلے اور کریا کریا شہر شہر انہوں نے اس کو پھیلایا. اور جب وہ اس حیات مستعار سے پردہ فرما گئے، تو ان کے اس عزم کو جو تکمیل تک پہنچانے کے لیے کاوش قبلہ حضرت بیگ صاحب اور شاہ صاحب نے انجام دی ہے، اس کی کوئی نظیر تاریخ میں نہیں ملتی ہے. یہ محنت اور مسلسل محنت جو مسلسل ہے، جس کی وجہ سے ہم ان کے سامنے ہیں. اور حضرت ہمیں اپنے بچوں سے زیادہ عزیز رکھتے ہیں، حضرت نے ہمیں اپنے لاڈ پیار سے پالا ہے. اسی لیے آج تک ہمیں حضرت کے ادب کا وہ اندازہ ہی نہیں ہوا جو ہمیں ہونا چاہیے تھا. ادب جو ہے وہ اس راستے کی خشت اول ہے، اگر وہ نہیں ہے تو کچھ نہیں ہے. میں بچپن میں تھا، لڑکپن میں تھا، تو ہمارے اساتذہ ہمیں یہ پڑھایا کرتے تھے، شاید اب اساتذہ نے پڑھنا بند کر دیا ہے. ادب ہے تاج اک لطف خدا کا، تو رکھ سر پر جہاں چاہے چلا جا. اور مشائخ کے سامنے تو اس کی اشد ضرورت ہے دوستو. جو ہستی ہمیں اس غلاظت کے ماحول سے نکال کر عالم امر میں لے کے جاتی ہے، ان کے ساتھ ہمارے تعلق کی کیا حیثیت ہونی چاہیے، وہ ہمیں سمجھ آنی چاہیے. اجتماعات منعقد جو ہوتے ہیں، اس کی دو چیزیں جو ہیں وہ حضرت مولانا روم رحمۃ اللہ علیہ ارشاد فرما گئے ہیں، ان کی روشنی میں میں عرض کروں گا. ایک تو وہ بات ہے جو ہمارے بزرگ پہلے بھی بارہ بتا چکے ہیں، یک زمانہ صحبت با اولیاء بہتر از صد سال تار بے ریا. اور اس کے بارے میں حضرت تھانوی رحمۃ اللہ علیہ ارشاد فرمایا تھا، جب ان سے کسی نے یہ عرض کی کہ شاید حضرت مولانا روم کو یہ غلطی لگی ہے، کیونکہ 100 سال کی جو بے ریا عبادت ہے وہ مستند ہے. ہماری تو عبادت کی حیثیت کیا، ہم جانتے نہیں ہیں اس کے اندر کتنی ریاکاری ہے، کتنی ملاوٹ ہے، کتنی آمیزش ہے. تو اس کے مقابلے میں انہیں غلطی لگی ہوگی کہ 100 سال کی عبادت کے وہاں یک زمانہ جو ہے، اس کی تعریف جو کرتے ہیں مفسرین کہ 20 منٹ بنتے ہیں تقریباً، یہ جو ایک زمانہ ہوتا ہے، جو ایک گھڑی ہوتی ہے، کہ ایک گھڑی میں وہ چیزیں کس طرح حاصل ہو سکتی ہیں. تو انہوں نے ارشاد فرمایا کہ اگر وہ 1,00,000 سال بھی لکھ دیتے شاید کم ہوتے، اس سے بھی زیادہ سال جو ہے وہ اس سے بھی چیز آگے کیوں نکل جاتی ہے دوستو؟ کیونکہ آپ کو اس نعمت سے مالا مال کرتی ہے جو رضا الہی کے حصول کے لیے انسان کو تیار کرتا ہے. رضا الہی کہاں حاصل ہوگی؟ جب اللہ رب العزت جنت میں اعلان فرمائیں گے انعامات کا، تو سب سے بڑا اعلان کیا ہوگا کہ میں تم سے راضی ہوں، کبھی ناراض نہیں ہوگا. اور جب آپ اللہ والوں کی صحبت میں پہنچ جاتے ہو، اور یہ چیز اس دنیا کے اندر حاصل ہونی شروع ہو جاتی ہے، اب اس کو سنبھالنا ہمارا کام ہے. شیطان ہماری گھات میں ہے ہمارے آخری سانس تک، وہ اپنی کوشش میں لگا ہوا ہے، ہم اپنی کوشش میں لگے ہوئے ہیں. اب ہم اس کوشش میں کامیاب ہو جائیں، ہمارے مشائخ مسلسل اس پہ متوجہ ہیں، برزخ سے بھی اور یہاں بھی وہ کوشش کر رہے ہیں کہ ہم بچ جائیں. لیکن بچے گا تو وہی جس کے نصیب میں اللہ تعالیٰ نے لکھا ہے. دوستو یہ بارہا اس سبق کو دہرایا جاتا ہے. حضرت ہمارے پاس ابو دھابی میں 28 سال تشریف لائے، اور میں نے ان کے ظرف کی وسعت جو دیکھی، لوگ تو بہت کچھ کہتے ہیں. میں نے بچپن میں ایک شعر پڑھا تھا، نگاہ بلند سخن دل نواز جا افسوس، یہی ہے رخت سفر ویرے کارواں کے لیے، مجھے تو کوئی شخص نہ ملا زندگی میں. جب حضرت کو دیکھا تو سمجھ میں آئی کہ شاید یہ شعر ان کے شاعر نشان ہے. یہ بہت مشکل چیز ہے دوستو کر کے دکھانا کہ آپ دوسروں سے شفقت سے پیش آئے. ظہیر صاحب تو اپنی بپتا سنا گئے ہیں, میں تو ان سے کم باتیں بتا سکتا ہوں, لیکن میں اتنا جانتا ہوں کہ میرا کوئی بچہ حضرت کی خدمت میں ملنے کے لیے آئے تو حضرت جس طرح اس کے بوسے لیتے ہیں, جس طرح اسے بغل گیر کرتے ہیں, ایسا تو میں نے کبھی اپنی اولاد کے ساتھ نہیں کیا. ایسے شفیق شیخ, ایسی مشفق ہستی. حضرت نے منع فرمایا کہ یہاں کوئی ذاتی توصیف و تحمید کا باب باندھنے کی ضرورت نہیں ہے, لیکن یہ اس راستے کا لوازمہ ہے کہ ہمیں یہ سمجھنا چاہیے کہ حضرت جو کر کے دکھا رہے ہیں وہ ہم سے کیوں نہیں ہو رہا. جب ہم اپنے گھروں میں جاتے ہیں لوٹ کر تو اس چیز کو ہم ادا کیوں نہیں کر سکتے. تو یہ اجتماعات اس سبق کو یاد کرنے کی کوشش ہے کہ حضرت جب بھی اجتماع کے لیے تشریف لاتے ایسے تمام لوگوں کو یاد فرماتے جو ایک سال پہلے آئے تھے. اس پورے سال کے دوران ہمارے ساتھ وہ شامل نہیں ہوئے, لیکن حضرت کی شفقت کا دریا معذر. حضرت نے فرمایا نہیں, انہیں میرا نام لے کے فون کریں اور بلائیں, اور جب وہ آتے کبھی کسی شخص کو حضرت نے شرمندہ نہیں کیا. یہ حضرت کا طریقہ ہی نہیں, حضرت کبھی کسی کو نادم نہیں کرتے, بلکہ یہ بات فرماتے کہ کسی سے کوئی ہدیہ لیا ہو تو میں لوٹا دیتا ہوں, اپنی گرہ سے ٹکٹ لگا کے آیا ہوں, اپنی صحت داؤں پہ لگا کے آیا ہوں, اپنی جان خرچ رہا ہوں, صرف ایک پیغام آپ کو سنایا تھا چونکہ آپ کی سمجھ میں آ گیا تھا, تو دوبارہ آپ کو سنانا چاہتا ہوں. ایک درد دل ہے جو بانٹنے کے لیے آیا ہوں کہ میں وہ دوبارہ سنا دوں تاکہ اللہ کے ہاں سرخ روح ہو جائے. یہ کہ یہ پیغام انہوں نے کہاں کہاں نہیں سنایا, ہمارے پاس سنایا, قطر میں سنایا, سعودی عرب میں سنایا, کینیڈا میں سنایا, برطانیہ میں سنایا, اور پھر جہاں جہاں حضرت کے شاگردوں کے قدم لگے حضرت کا وہ پیغام پہنچ گیا ہے. اب میرا خیال حجت حضرت نے تمام کر دی. کوئی شخص روئے زمین پر یہ کہہ نہیں سکتا کہ مجھے اس کام کا پتہ نہیں چلا تھا. اور یہ اجتماعات جو منعقد کیے جاتے ہیں ہمارے فائدے کے لیے دوستو, چاہیے تو یہ تھا کہ ہم حضرت کی جوتیوں میں پڑے رہتے. حضرت خود چل کے آئے ہیں, حضرت اتنی عدم صحت کے باوجود چل کے آئے ہیں, تو میاں ریاض صاحب نے کتنی خوبصورت بات کہی کہ ان کے لیے تو عذر تھا, یہ عمر کی جس دہلیز پر ہے جتنی ان کو تکالیف درپیش ہوں گی, لیکن جب مجھے پتہ لگا کہ میرے شیخ آ رہے ہیں تو میں نے سب چیزیں پسے پش ڈال دی. کیا یہ جذبہ ہم سب میں ہے؟ ہم میں جب تک وہ جذبہ کارواں ہے پھر تو یہ اجتماعات سے ہم نے کچھ حاصل کیا ہے. اگر وہ جذبہ اس طرح سے ہے کہ جس سے حضرت فرماتے کہ ٹچ سسٹم, ہم آئے ہاتھ لگا کے چلے گئے, وہاں پہ اجتماع حضرت تین دن تین رات کا فرماتے تھے, کوئی ایک دن کے لیے آ رہے ہیں, کوئی ایک رات کے لیے, کبھی حضرت نے کسی کو یہ نہیں کہا کہ تم تھوڑی دیر کے لیے کیوں آئے. اور ان اجتماعات کی کتنی قدر و قیمت ہے. اب آپ سب جانتے ہیں کہ حضرت ہم پہ کتنی شفقت فرماتے ہیں, بلے میں ملک ہے اور حضرت کا کتنا قرب اللہ تعالیٰ نے ہمیں عطا فرمایا. اس کے باوجود 2012 اور 2013 یہ سالانہ اجتماع میں میں نہیں آ سکا. اس کی وجہ یہ تھی کہ میری جو چھٹی تھی 2 ماہ کے بعد 1 ماہ کی, وہ عید کے مطابق تھی اور اجتماع عیدوں کے درمیان تھا ان 2 سالوں. حضرت نے مجھے خاص طور پر 2014 کے اجتماع میں فرمایا کہ ظاہر صاحب آپ 2 سال نہیں آئے اجتماع میں. تو میں نے کہا حضرت جی میں آ تو سکتا ہوں لیکن مجھے 2 دن سے زیادہ کی چھٹی نہیں ملے گی کیونکہ میں تو 2 ماہ کے بعد چھٹی جاتا ہوں. حضرت نے فرمایا چاہے آپ 1 دن کے لیے آئیں, آئیں ضرور. دوستو یہ اجتماعات اگر قیمتی نہ ہوتے تو حضرت تو کہہ دیتے کہ یہاں پہ اجتماع ہوا ہے, ہم آپ کے پاس آئے ہوئے ہیں, یہ کافی ہے. یہ ناکافی ہے, وہاں پہ پہنچنا ہمارے لیے کتنا ضروری ہے. ہم اس بات کو جتنی جلدی سمجھیں گے اتنا فائدہ ہے. اور جو ہم نہیں وہاں پہ آ سکے ہم یہاں پہ اجتماع منعقد کرتے ہیں کہ وہ جو کسر وہاں رہ گئی ہے یہاں پوری ہو جائے, یا بات جو وہاں سمجھ نہیں آ سکی ہمیں یہاں سمجھ آ جائے. یہ ایک مسلسل کوشش ہو رہی ہے کہ ہم جو سبق بھول گئے ہیں ہم یاد کریں. اور جب ہم یہ آپ سے کہہ رہے ہوں گے تو ہمیں یہ اپنے آپ سے مخاطب ہو کے سب سے پہلے کہنا ہے, جس طرح میاں ریاض صاحب کہہ رہے تھے کہ اس کا سب سے زیادہ ضرورت مند وہ شخص ہے جو آپ کو کہہ رہا ہے. میں خود اس کا سب سے زیادہ ضرورت مند ہوں, میرے اپنے اندر جو کمزوریاں ہیں اس سے میں خود آگاہ ہوں اور اس کو میں نے خود صحیح کرنا ہے. اور یہی معاملہ ہم سب کے ساتھ کہ ہم سب ہی نقطۂ آغاز ہے اپنا اور ہم ہی اپنا نقطۂ اختتام ہے. ہمیں اوروں کی غلطیوں کی طرف نہیں دیکھنا بلکہ اپنی غلطیوں کی طرف دیکھنا ہے. اور یہ غلطیوں پہ نظر کب پڑے گی؟ جب ہمیں اللہ والوں کی صحبت صحیح معنوں میں نصیب ہوگی. اور اللہ تعالیٰ والوں جو ہے وہ ہمیں مکلف نہیں کرتے اس چیز سے زیادہ کا جتنی ہم میں وسعت ہے. اب کوئی بندے یہاں کسی وجہ سے نہیں آ سکے, جس طرح وبا میں ہمارے ساتھی آسٹریلیا سے, کینیڈا سے, امریکہ سے نہیں پہنچ سکے, یا کوئی مجبوریاں ہیں, تو तो मशाइख की तरफ से उन्हें फायदा पहुंचने में कोई कमी वाक नहीं हुई, लेकिन हम ठंडे पेटों घर बैठे रहे, हमें कोई तकलीफ भी लाहक ना हो, हमारे पास गुंजाइश भी हो और फिर हम ना इस्तेमाल में आ सके, तो फिर हजरत ने यह बात भी एक नहीं कई इस्तेमाल में फरमाई है कि जो कुछ हमने अता किया है वो हमारे जर्फ के मुताबिक है, लेकिन अल्लाह ताला अपने नाम के मामले में बड़े गयूर हैं। अगर आप उसके मुताबिक आमाल नहीं करेंगे, अगर आप उसके मुताबिक कुर्बानी नहीं देंगे, तो अल्लाह ताला उसकी कंपनसेशन वसूल कर लेंगे, उसका किसी न किसी जगह आपको अजाला देना पड़ेगा, वो हादसे की सूरत में हो, बीमारी की सूरत में हो, और वो किसी माली नुकसान की सूरत में हो, फिर हम अपने आप को दोष दें, दोस्तों हम उसके लिए फिर तैयार रहे, क्योंकि बुजुर्गों ने जो नेमत हमें अता फरमाई है वो इतनी गैर मुतरक्कबा है और इतनी ऊंची है कि उसे जितना भी बयान कर लेंगे उतना कम है। ये उसकी निशानदेही के लिए हजरत इजाजत देते हैं साथियों को कि आप लोगों को रग़बत हो जाए, आप उस असल को समझ जाए। अगर असल आप नहीं समझेंगे तो ये सारा कुछ जो समझाया गया है, सारा कुछ जो बताया गया है वो ला हासिल हो जाए। और आप पर तो अल्लाह ताला ने तमाम हुज्जतें तमाम कर दी हैं, मुकम्मल कर दी, कोई उज़र नहीं है। इल्मी तौर पे बताने के लिए उलमा हमारे दरमियान है, हमारे पास उलमा पाकिस्तान में शायद कम है, पूरा हिंदुस्तान उलमा की जमात है, पूरा बांग्लादेश उलमा की जमात है, मलेशिया में उलमा है, इंडोनेशिया में उलमा है, आप देखें कि उलमा की कसरत हो चुकी है। अब ये समझने के लिए हम खुद तैयार हों, खुद किसी आलम दीन के पास जाके पूछें कि ये जो काम हम कर रहे हैं क्या वाकई कुरानी आकाम के मुताबिक है, क्या वाकई अहदीस मुबारका के मुताबिक है। हज़रत मौलाना महमूदुल्लाह साहब शेखुल हदीस है अपने मदरसे में, आपको बता सकते हैं कि कितनी सराहत से ये चीज आई है। और जो लोग तबलीगी जमात में काम करते हो वो अपने ही बुजुर्गों से जाके मालूम कर लें कि क्या हज़रत इलियास रहमतुल्लाह पास इन्फास करते थे या नहीं करते थे, करते थे कि नहीं करते थे। और ये बात कितनी बार बताई है कि आप खुश नसीब हैं कि पासे अल्फाज पहले दिन से सिखाया जाता है, वहां पर पासे अल्फाज मुंतही लोगों को सिखाया जाता है, वो खुद तो करते थे लेकिन अपने शागिर्दों को इस अहल नहीं समझते। और हमारी तो नाअहली को हमारे मशायख ने देखा ही कर, मैं तो उस वक्त को याद करता हूं जब हजरत रियाज साहब मुझे बड़े हजरत जी के पास लेके जा रहे थे, तो उन्होंने पहले ही हल्ले मुझे सात लताइफ सिखाए, तो मैं बड़ा हैरान था कि यहाँ तो एक लतीफा भी शेख इस तरह बताते हैं दूसरे सलासल में जिस तरह कोई छुपा हुआ जौहर होता है, और वो एक साल दो साल भूल जाएंगे, फिर जब तक वो लतीफा पकाएंगे नहीं आपको दूसरे लताइफ पे नहीं लाएंगे। और यहाँ लताइफ को गुजारे हुए फिर तीन महीने नहीं गुजरते आप छुट्टी पे आए तो लोग पूछ रहे थे आपको मुराकबा क्यों दो। मैंने कहा भाई ये लताइफ ही हो गया हमारे लिए, ये सबसे बड़ी चीज है। और इसकी सबसे सही बात एक बार हजरत बाबा जी ने मुझे लिखी थी कि असल दौलत लतीफा कल्ब है, अगर वो सलामत लेके चले जाओगे तो फिर सारी चीजें काम आ जाएंगी, अगर वो बचा ना सके तो फिर जो कुछ भी हासिल किया सब जाया हो जाए। हम ये नजर इन चीजों से जब तक हटाएंगे नहीं, जब इन इस्बाक से हम हटेंगे नहीं, मैं तहदीस नेमत के तौर पर अर्ज करना चाहता हूँ कि मैं सिलसिले में 83 में आया, मुझे मस्जिद तक मुराकबा हजरत की जिंदगी में किबला हजर एक साहब ने करवाए, जनवरी 85 में हजरत जी ने मुझे आखिरी इस्बाक करवाए हैं। आज कौन सा 2020 का मौसम है, मैं 35 साल पहले भी अपने आप को इस अहम नहीं समझता था हजरत जो इस्बाक करवाए थे, इस दौरान तो मैं कभी आंख उठा के नहीं हजरत की तरफ देख सका, और लोग कल आते हैं और आज उन्हें तकादा होता है कि वो इस्बाक कर ले। दोस्तों इस्बाक से नजर हटाए, आप ये मुनाजर से नजर हटाए, आप नजर उस चीज पे कर लें जिसके लिए हजरत हमारे पास तशरीफ लाते हैं कि हम ये जो काम है इसको अपना ओढ़ना बिछौना बना लें, और फिर जब हम जाके किसी को बताएंगे आप यकीन करें कि उसका असर होगा। ये मैंने अब यूएई में आजमा के देखा, ये मैंने ऑस्ट्रेलिया में आजमा के देखा कि जब आप ये काम खुद शुरू कर लेते हो तो फिर दूसरे खुद ब खुद आपकी तरफ मुतवज्जा होने शुरू हो जाते हैं। आखिरी बात अर्ज करके मैं इजाजत लूंगा, वक्त बहुत हो चुका है। वहां एक इलाका है जो इंडोनेशिया के करीब है, ऑस्ट्रेलिया बहुत बड़ा बर आजम है, और वहां अल्हम्दुलिल्लाह मुझे 5 बार जाने के इत्तेफाक हुआ है, और हजरत की शफकत है कि उन्होंने मुझे इजाजत अता फरमाई। मैंने हजरत से अर्ज की कि बाकी शहरों में तो जिक्र की महफिल है, किसी न किसी दर्जे में साथी मौजूद है, एक शहर पर्थ ऐसा है जो 5 घंटे की मुसाफत पे है ब्रिस्बेन से, जहां मेरा क्याम था, तो अगर आप मुझे इजाजत दें तो मैं वहां चला जाऊं। साथी तो कोई है नहीं, लेकिन आपकी सुन्नत है कि आप हर उस जगह गए हैं जहां कोई साथी नहीं भी था, तो अल्लाह ताला ने आपके कदम लगने से साथी बनाए हैं, तो जब आपके शागिर्द जाएंगे तो दरअसल आपकी तवज्जो साथ जाएगी। हजरत ने इजाजत मुलाकात फरमाते हुए 2 बातें इरशाद फरमाई। हजरत ने फरमाया कि आप जाएं जरूर, लेकिन ना तो किसी के घर पे दस्तक दें और ना किसी मस्जिद में जाके ऐलान करें, और जिनके दिल में अल्लाह ताला ने तलब रखी हो अगर वो लोग मिल जाए तो उनके साथ मिलके अल्लाह ना करे और वापस आ जाए, अगर कोई भी ना मिले तो अल्लाह अल्लाह करके वापस आ जाए, उसके नताइज अल्लाह ताला जाहिर कर देंगे। ये काम अल्हम्दुलिल्लाह 2 साल किया, 2018 में किया, 2019 में किया और 2020 में जिस तरह हजरत ने इरशाद फरमाया था उसकी ताबीर मैंने इस गुनाहगार आंखों से देखी कि वहां पे अल्लाह ताला ने मरकज भी अता फरमाया, जिक्र करने वाले साथी भी अता फरमाए। दोस्तों इस मामले में मुजलत ना करें, जब दुआ मांगते हैं तो ये ना कहें कि मैंने सुबह दुआ मांगी तो शाम को उसका नतीजा आ जाए। इसी तरह अब जब लोग दावत का काम करते हैं तो ये तवक्कुल ना करें जो आपने काम सुबह किया है वो शाम को उसका नतीजा निकल आए। और याद रखें कि हमारे बड़े नेकियां छोटी किया करते थे लेकिन उनकी आबदारी किया करते थे ताकि वो जाया ना हो जाए। हम ये जो नेकी कर रहे हैं, जो साथी जोड़ने की कोशिश कर रहे हैं, इनकी मुसलसल आबदारी की जरूरत है। जैसे गौरवान सब बताते हैं कि साथी जोड़ना आसान काम है, साथी संभालना बड़ा मुश्किल काम है। उन पर मेहनत करनी पड़ती है, उनके नाज बर्दारियां करनी पड़ती है। हमसे तो अपने बच्चों की नाज बर्दारियां बढ़ता आदमी होती है, उन साथियों की कहां से करेंगे। दोस्तों अपने दिल को कुशादा करें, उसी तरह जिस तरह हजरत ने करके दिखाया, हमारे जैसे गुनाहगारों को अपने साथ लगाया, हमारी कमजोरियों से सरफे नजर फरमाया, इसी तरह आपके साथ जो साथी हो उनकी कमजोरियों से, उनकी खताओं से, उनकी लगशों से दरगुजर करते रहे और उनको साथ लेके चले। और जिस तरह आप उनको साथ लेके चलेंगे उनका सवाब भी आपके खाते में आएगा और जो फायदा हम उठाएंगे वो हमारे मुशायर को भी फायदा पहुंचाएगा और उनकी आंखें ठंडी होंगी कि ये बागो बहार जो है लगा हुआ है, आगे चल रहा है। ये जो मेरी नाकिस समझ में आया मैंने अर्ज किया है, बाकी हजरत जी इसकी तस्वीर फरमा सकते हैं कि हम किस ये इस्तेमाल में इकट्ठे होते हैं। मेरे फहम में ये था, मैंने अर्ज कर दिया है।